नमस्कार। कार्यक्रम जीवन साथीको आजको नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। म गोकुल भण्डारी। कार्यक्रम जीवन साथी तपाईँ हरेक साताको आइतबार बिहान 8:30 बजेदेखि करिब 9 बजेसम्म सुन्ने जितिन्छ सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम तपाईँ www.vijayfm.org.np लगन गरेर अथवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएमको एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम जीवन साथीमा हामीले त्यस्ता एक जोडीसँग कुराकानी गर्छौँ जसले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। ती जोडीसँग हामीले विशेष गरेर माया, प्रेम र पारिवारिक विषयमा रहेर कुराकानी गर्ने गर्छौँ। आउनु श्रोता आफन्त, सदाझै आजको कार्यक्रम जीवन साथीमा पनि हामीले भरतपुर महानगरपालिका वडा नम्बर 3 बेलचोक नारायणगढमा बस्नुहुने एक दम्पतिसँग कुराकानी गरेका छौँ। भरतपुर महानगरपालिका वडा नम्बर 3 बेलचोक नारायणगढमा बस्नुहुन्छ लक्ष्मण अर्याल र संगीता अर्याल। लक्ष्मण अर्याल चितवनको एकजना सफल युवा व्यवसायी हुनुहुन्छ। जस्मिन पेन्स प्राली नेपालको प्रबन्ध निर्देशक हुनुहुन्छ। जगदम्बा प्लास्टिक इन्डस्ट्रिज प्राली नारायणगढको अध्यक्ष हुनुहुन्छ भने सन केमिकल इन्डस्ट्रिज प्रालीको पनि अध्यक्ष हुनुहुन्छ। त्यसै गरी उहाँ एभोकाडो इन्टरनेसनल प्राली नारायणगढको अध्यक्ष हुनुहुन्छ। टाटा मेटल एन्ड क्राफ्ट प्रालीको अध्यक्ष हुनुहुन्छ भने युनिभर्सल प्लास्टिक इन्डस्ट्रिज प्राली नारायणगढको पनि अध्यक्ष हुनुहुन्छ। यो लगायत उहाँ चितवन उद्योग सङ्घ चितवनको सचिव हुनुहुन्छ। लायन्स क्लब अफ नारायणगढ बालकुमारीमा आबद्ध हुनुहुन्छ। त्यसै गरी नेपाल परिसङ्घमा पनि आबद्ध हुनुहुन्छ भने यो लगायत विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा आबद्ध हुनुहुन्छ। सङ्गीताजी गृहिणी हुनुहुन्छ, इनर विल क्लब अफ नारायणीमा आबद्ध हुनुहुन्छ। सदिच्छा बचत तथा ऋण सहकारी संस्था बेलचोक नारायणगढमा आबद्ध हुनुहुन्छ। सगुन बचत तथा ऋण सहकारी संस्था लगायत विभिन्न सामाजिक सङ्घ संस्था एवं आमा समूहहरूमा आबद्ध हुनुहुन्छ। आजको कार्यक्रम जीवन साथीमा हामीले उहाँहरू लक्ष्मण अर्याल र संगीता अर्यालको दम्पतिसँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गर्दैछौँ। कार्यक्रममा लगाउँ कुराकानीतर्फ। कार्यक्रममा यहाँहरू दुवैजनालाई स्वागत छ।
धन्यवाद गोकुलजी।
धन्यवाद।
आराम हुनुहुन्छ?
हजुर, सन्चै छौँ हामी।
आजभोलि केमा व्यस्त हुनुहुन्छ?
त्यही व्यवसायमै, अब बिहान बेलुका अफिस घर, अफिस घर, यस्तै यतै बिजी छु। अनि बाँकी रहेको समय अलिकन सङ्घ संस्थाहरूमा यताउता।
हजुर, तपाईँ त चितवनको एकजना सफल युवा व्यवसायी पनि हुनुहुन्छ। अहिले चाहिँ व्यापार व्यवसाय चाहिँ कस्तो चलिरहेको छ?
राम्रो छ। व्यापार व्यवसायहरू हाम्रा मनकामना ग्रुप अन्तर्गतका सम्पूर्ण उद्योग व्यवसायहरू समग्र रूपमा भन्नुपर्दाखेरि यो अलिकन प्रतिकूल अवस्थाको बिचमा पनि राम्रो छ। सबै व्यापार व्यवसायहरूले राम्रै गति लिइरहेको छ।
सङ्गीताजी
हजुर,
आराम हुनुहुन्छ?
आरामै।
तपाईँको दैनिकी कसरी चलिरहेको छ आजभोलि?
मेरो दैनिकी घर सम्हाल्नमै चलिरहेको छ भनौँ।
हजुर,
म एक गृहिणी भएको हुनाले घरको काम, बच्चा बच्चीको हेरचाह, श्रीमानको हेरचाह भन्नु पर्यो, त्यसमै चलिरहेको छ।
आजको कार्यक्रम जीवन साथीमा हामीले तपाईँहरू बिचको माया, प्रेम र पारिवारिक विषयमा रहेर प्रत्यक्ष कुराकानी गर्दैछौँ। यो कुराकानीको लागि तपाईँहरू दुवैजना तयार हुनुहुन्छ?
तयार छौँ हामी। म
तयार छु।
तयार छु म पनि।
उसो भए म चाहिँ कुराकानी सुरु गरौँ होइन। कुराकानी म चाहिँ जीवनसाथीकै प्रसङ्गबाट सुरुवात गर्छु। जस्तो जीवनसाथी भन्ने बित्तिकै विवाहको प्रसङ्ग आउँछ। नेपालमा अहिले विभिन्न खाले विवाह गर्ने चलन, संस्कार, तरिकाहरू छन्। जस्तो मागेर गरिने विवाह छ, भागेर गरिने विवाह छ, प्रेम विवाह छ, चोरेर गरिने विवाह छ। यदा कदा अहिले पछिल्लो समयमा आएर अदालती विवाह पनि प्रचलनमा आइसकेका छ। तपाईँहरू दुईजना श्रीमान श्रीमतीको रूपमा, जीवनसाथीको रूपमा वैवाहिक बन्धनमा कसरी आबद्ध हुनुभयो?
हामी एक किसिमले माघी बिहा नै हो।
हजुर,
अब यसको अलिकन थोरै ब्याकग्राउन्ड भन्नुपर्दाखेरि चाहिँ म चाहिँ मेरो मामा घर पहाड गुल्मीमा यस्तै घुम्न भनेर गएको थिएँ मामाको छोरासँग। अनि उहाँसँग घुम्न जाँदाखेरि आजभन्दा लगभग 22 वर्ष अगाडि, अनि भान्जा ल बिहा गर्नु पऱ्यो के, बिहा गर्ने विचार छ कि छैन भनेर भन्नुभयो उहाँले। मलाई उनलाई देखाउनु भयो। उनलाई देखाएपछि मैले पनि अनि ल हुन्छ गरौँ, एकचोटि गर्नै पर्ने हो, राम्री रहेछन्, अब यतिको भएपछि जीवन चल्छ, राम्रै हुन्छ भनेर चाहिँ त्यतिखेरको यो बचपनमा अब चाहिँ ख्याल ख्यालमै अब सानै उमेरमा चाहिँ बिहा भयो। तर जे सोचेको थिएँ त्यो अनुसारले जीवन राम्रै चलिरहेछ, हामी खुसी नै छौँ, ठिकै छ। हाम्रो यो माघी बिहानै भन्नुपर्छ, त्यसपछि मामाले उहाँ माग्नुभयो, उनको बुवासँग कुरा गर्नुभयो, अनि चाहिँ यहाँबाट मेरो बुवाहरू जानुभयो, अनि छोटो मिठो उहीँ मन्दिरमा चाहिँ चट साथी फट बिहा भन्ने जस्तो भएर अनि गरेर अनि मैले चाहिँ उनलाई दुलहन बनाएर लिएर आएँ।
त्योभन्दा पहिला तपाईँको विवाहको प्रसङ्ग चल्या थियो कि चल्या थिएन?
थिएन, हाम्रो त्योभन्दा पहिला थिएन। म त्यहाँ गएकै पहिलोचोटि, अनि गुल्मीमा म पहिलोचोटि गएको, अनि घुम्न भनेर गएको, खास कुनै बिहाको कुनै उद्देश्य केही पनि थिएन। त्यहाँ घुम्न भनेर जाँदाखेरि अचानक उनलाई चाहिँ देखाउनु भयो मामाको छोराले, अनि मलाई राम्रो लाग्यो सबै कुराहरू, यताउता गाउँघरको सिधा सादा यताउता, अनि हुन्छ अब यतिको मान्छे भएपछि जीवन चल्छ मेरो भन्ने हिसाबले चाहिँ, अनि मैले चाहिँ धेरै कुराहरू त्यसमा चाहिँ केही पनि गहिराईमा नगइकन हामी निर्णय गऱ्यौँ, अगाडि बढ्यौँ।
सङ्गीताजी,
हजुर,
तपाईँहरू जब लक्ष्मणजी जानुभयो होइन, तपाईँहरू बिचमा विवाहको विषयलाई लिएर कुराकानी भयो कि भएन?
भएन भन्दा पनि हुन्छ, हुन चाहिँ देखादेख भयो थोरै हल्का।
कस्तो लाग्यो त तपाईँलाई त्यो सुरुको देखादेख हुँदाखेरि?
सुरुको देखादेख हुँदा मलाई त अलिकति डर फिल भएको, पहिलोचोटि अब विवाहको प्रस्ताव आएकै पहिलोचोटि हो, उमेर पनि भएको थिएन, भर्खर 18 वर्ष लागेकी थिएँ म, अनि सानै उमेर भएको भएर बिहाको त्यति इच्छा नभएको भएर पनि होला, लाज डर अलिकति बढी नै थियो, त्यसैले होला धेरै कुराकानी भएन, अलिकति सामान्य देखादेख र थोरै कुराकानी भयो।
त्यो थोरै कुराकानी हुँदाखेरि के कुराकानी गर्नुभयो भन्न मिल्छ?
बिर्सियो होला कोही कुरा त, हल्का त्यही नाम सोध्नु भयो उहाँले, अनि म त धेरै क्वेसनै गरिनँ, उहाँले दिएको क्वेसनमा हल्का एन्सर मात्रै दिएँ।
उहाँ जानुभन्दा पहिला तपाईँको चाहिँ नि विवाहको प्रसङ्गलाई लिएर अरू कोही आउनु भएको थियो?
थिएन, पहिलोचोटि हो मेरो, मेरो उमेर पनि भएको थिएन त्यसैले होला, पहिलोचोटि मेरो विवाहको प्रस्ताव आएको हो, अनि मेरो बुवालाई दाईलाई मन पर्यो, मामा उहाँको मामालाई पहिलेदेखि राम्रो चिनजान भएको भएर, अनि उहाँहरूले पनि एक्कासी निर्णय लिनुभयो, माग्न जानुभएकोमा स्वीकारेर बिहा गरिदिनु भयो।
लक्ष्मणजी,
हजुर,
विवाह चाहिँ कसरी गर्नुभयो, सामान्य रूपमा गर्नुभयो अथवा धुमधामसँगै गर्नुभयो?
होइन, सामान्य रूपमा गऱ्यौँ, किनभने त्यहाँको त्यतिखेरको अवस्था, त्यतिखेरको हाम्रो सुविधाहरू त्यहाँ थिएन, त्यो पाहाडमा अलिकन चाहिँ त्यो 20-22 वर्ष अगाडि अलिकन त्यहाँ उनी थियो, त्यसले गर्दाखेरि त्यहाँ सामान्य तरिकाले त्यहाँको एउटा चाहिँ लोकल मन्दिरमा सामान्य तरिकाले यहाँबाट बुवा दाईहरू मेरो फ्यामिली मेम्बरहरू यहाँबाट जानुभयो, अनि केही गरगहनाहरू लुगालत्ता कपडाहरू लिएर जानुभयो, त्यही हिसाबले सामान्य तरिकाले चाहिँ बिहा गरेर अनि हामी आयौँ फर्क्यौँ।
सङ्गीताजी,
हजुर,
जब तपाईँहरू वैवाहिक बन्धनमा आबद्ध हुनुभयो होइन, तपाईँ चाहिँ गुल्मीबाट चितवन आउनुभयो, त्यो सुरु सुरुको दिनमा त्यो सुरुको बोलचाल कहाँबाट सुरु भयो, कसले बोलाउनु भयो पहिला?
मलाई उहाँले नै बोलाउनु भयो, किनभने मलाई अलिकति डर त जसलाई पनि भइहाल्छ विवाह भएर सुरुमा घर जाँदाखेरि अलिकति अड फिल भयो हुन्छ, अनि मलाई त्यस्तै अड फिल भएको थियो, उहाँले बोलाउनु भयो।
के भनेर बोलाउनु भयो उहाँले?
उहाँले मेरो नाम भन्नुभयो, सङ्गीता भनेरै बोलाउनु भयो।
लक्ष्मणजी,
हजुर, बिहा भएर आएपछि उनी अलिकन चाहिँ थोरै लज्जालु स्वभावकी थिइन् र अहिले पनि छिन् पनि, त्यसले गर्दाखेरि मैले नै बोलाउनु पर्थ्यो, उनी अलिकन बोल्न सुरुका केही दिनहरू बोल्न नपरे हुन्थ्यो भन्थिन्, अनि अलिकन चाहिँ मैले नै कोट्याएर बोलाएर अनि बोलाउनु पर्थ्यो, अनि मैले बोलाएपछि अब मैले सोधेका मात्रै क्वेसनहरू चाहिँ दिन्थिन, अनि त्यसरी नै बिस्तारै बिस्तारै त्यो एउटा चाहिँ बढ्दै गयो। अब अहिले चाहिँ मैलेभन्दा बढी उनले बोलेर जित्छिन्, अहिले चाहिँ यहाँसम्म अवस्था आइपुगेको छ।
त्यो सुरु सुरुका दिनमा चाहिँ विशेष गरी तपाईँहरू बिचमा के को विषयमा छलफल हुन्थ्यो?
त्यतिखेर हाम्रो मुख्यतया मैले इमान्दारीपूर्वक भन्नुपर्दाखेरि त्यतिखेर मैले जुन जस्मिन प्रोडक्सन भनेर जुन हाम्रो व्यवसाय सुरु भएको थियो त्यो अलिकन थोरै त्यो खस्किने क्रममा थियो, र त्यसमा चाहिँ अलिकन मलाई बढी व्यवसायले नै चिन्ता बनाएको र व्यवसायमा म बढी चाहिँ एउटा कन्सन्ट्रेट भएको अवस्था थियो, त्यसले गर्दाखेरि सायद त्यतिखेर बढी व्यवसायिक कुराहरू पनि व्यवसायिक कुराहरू हुन्थे, त्यो अलावा अब नयाँ नयाँ एउटा वैवाहिक जीवन भएको हुनाले अलिकन चाहिँ रमाइलो घुमघाम अलिकन खाने पिउने आदि इत्यादि कुराहरू पनि अवश्य भए, तर मुख्यतया चाहिँ व्यवसायका कुराहरू सायद बढी हुन्थे होलान्। अब त्यस अलावा हाम्रा अगाडि आगामी भविष्यका योजनाहरू अब बच्चा बच्ची का योजनाहरू अगाडि जीवन यापन कसरी गर्ने कसरी चाहिँ जीवनलाई चाहिँ एउटा चाहिँ सहज तरिकाले अगाडि बढाउने पारिवारिक सुख शान्ति सद्भावलाई कसरी चाहिँ एउटा चाहिँ कायम राख्ने भन्ने कुराहरूमा हामी केन्द्रित हुन्थ्यौँ मुख्य यिनै कुराहरूमा गफगाफ हुन्थ्यो होला
सङ्गीताजी
हजुर
सुरुमा त्यो चाहिँ घुम्न जाने क्रममा कुन ठाउँलाई रोज्नुभयो तपाईँहरू दुईजनाले
हामी पाल्पा घुम्न गयौँ किनभने उहाँको जन्म स्थान पाल्पा हो त्यसैले उहाँले पाल्पा रोज्नुभयो अनि हाम्रो माइत जाँदा बाटोमा पनि पाल्पा पर्ने आउँदा जाँदा हामी पाल्पामा बस्थ्यौँ घुम्थ्यौँ रमाइलो गर्थ्यौँ
भनेपछि पाल्पामा चाहिँ घुम्न जानुभयो
हजुर
अलिकति तपाईँहरू बिचको राम्रो र नराम्रो बानी व्यवहारको बारेमा कुराकानी गरौँ न जस्तो राम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू बिचको यो माया यो प्रेम यो सद्भाव यो सामिप्यता अझै बढ्दै जान्छ भने नराम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू दुवैजनाले एकले अर्काको नराम्रो बानी थाहा पाउनुहुन्छ कमजोरी पक्ष थाहा पाउनुहुन्छ र त्यसलाई सुधार गर्ने अवसर पनि पाउनुहुन्छ म लक्ष्मणजीबाटै सुरुवात गरौँ जस्तो तपाईँलाई लागेको मेरी श्रीमतीको मेरी जीवन सङ्गिनीको यो चाहिँ बानी साह्रै राम्रो छ उनका धेरै बानीहरूमध्ये मलाई उनको यो बानी साह्रै मनपर्छ भन्ने त्यस्तो एकदमै मनपर्ने बानी चाहिँ के छ
उनको एउटा चाहिँ के छ भने एउटा चाहिँ बच्चा बच्ची फ्यामिली अनि रिलेटिभ्सहरू कोही घरमा आउँदाखेरि चाहिँ पाहुना पाछाहरूलाई केयरिङ गर्ने एउटा चाहिँ एकदमै असल नारीको भूमिकामा यिनी चाहिँ मतलब एकदमै अगाडि छिन् त्यो कुरा चाहिँ मलाई राम्रो लाग्छ तर कहिलेकाहीँ चाहिँ त्यो अलि हदभन्दा अलि बढी भयो कि जस्तो पनि लाग्छ म त्यो विषयमा नै उनको नराम्रो पछि पनि त्यही हो एकातिर राम्रो छ भने त्यो धेरै भएर अलिक नराम्रो भएको जस्तो पनि लाग्छ मलाई त्यो विषयमा चाहिँ कम गर यो अलि बढी भयो भन्ने खालको कुराहरू पनि म गर्छु त्यो बाहेक अब उनी चाहिँ परिवारका सदस्यहरूलाई केयरिङ गर्ने कसैलाई चाहिँ गाह्रो साह्रो पर्दाखेरि चाहिँ एउटा केयरिङको भावनाहरू धेरै राम्रो पछि हो उनको अर्को सकारात्मक कुरा भनेको खानाहरू पनि एकदमै राम्रो मिठो बनाउँछिन् अब नराम्रा कुराहरूमा चाहिँ अलिकन समय परिस्थिति अनुसार आफूलाई अलिकन परिमार्जित गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ मलाई त्यो कुरामा अलिकन कहीँ कतै आफूलाई ध्यान दिनुपर्ने हो कि जस्तो लाग्छ मलाई
ठ्याक्कै यहाँ अहिले भन्न मिल्ने खालको मेरी जीवन सङ्गिनीको यो चाहिँ बानी अलि नराम्रो छ यो तिमीले सुधार्नुपर्छ है भन्ने खालको चाहिँ के देख्नु भएको छ
मैले ठ्याक्कै यिनलाई एउटा कुरा चाहिँ समय परिस्थिति अनुसार आफूलाई परिमार्जित गर्नुपर्ने चाहिँ म देख्छु त्यो चाहिँ मैले सुरुकै दिनबाट भनेका कुरा हुन् यिनीहरू र मेरो आज पनि यिनलाई एउटा सुधार्नु पर्दाखेरि त्यो एउटा सुधार्नुपर्ने कुरा म देख्छु चाहिँ समय परिस्थिति अनुसार आफूलाई परिमार्जित गर्दै आफूलाई चाहिँ एउटा चाहिँ अगाडि चाहिँ सुधार्दै अगाडि लानुपर्ने जरुरी छ
सङ्गीताजी
हजुर
तपाईँलाई लागेको तपाईँले महसुस गरेको मेरो श्रीमानको मेरो जीवनसाथीको यो चाहिँ बानी साह्रै मनपर्छ उहाँका धेरै बानीहरू छन् होला राम्रो बानी त होइन ती राम्रो बानीहरू मध्येमा पनि मलाई यो चाहिँ बानी साह्रै मनपर्छ भन्ने चाहिँ के देख्नु भएको छ
उहाँको राम्रो बानी म रिसाउँदा उहाँले नै फकाउनुहुन्छ अनि मलाई अगाडि बढ्न बढ भन्नुहुन्छ मेरो हरेक पाइलामा साथ दिनुहुन्छ त्यही नै
अनि उहाँले चाहिँ सुधार गर्नुपर्ने बानी
सुधार गर्नुपर्ने बानी मेरो इन्टरफेयर धेरै नगर्ने अरूको अगाडि केही नराम्रो कुरा भयो भनिहाल्ने सबैको अगाडि परिवार हुनुहुन्छ आफ्नो साथीभाइ जो हुनुहुन्छ उहाँहरूको अगाडि मेरो नराम्रो कुरा भयो भनिदिइहाल्ने उहाँको नराम्रो बानी
त्यसलाई चाहिँ केही कमी कमजोरीहरू भयो भने चाहिँ छुट्टै एक्लै भनिदिँदै हुन्थ्यो भन्ने चाहिँ तपाईँलाई लागेको
हजुर उहाँले चाहिँ जो अगाडि पर्नुहुन्छ उहाँकै अगाडि मेरो नराम्रो केही कमजोरी छ भने भनिदिइहाल्नुहुन्छ उहाँको नराम्रो भयो नि
अलिकति तपाईँहरू बिचको यो मायालु व्यवहारको बारेमा कुराकानी गरौँ न जस्तो लक्ष्मणजीले तपाईँलाई असाध्यै माया गर्दाखेरि त्यो अघि पछि भन्दा सामान्य जसो भन्दा अलि धेरै माया गर्दाखेरि आज मलाई मेरो बुढाले साह्रै माया गर्नुभएको छ अघि पछि भन्दा अलि फरक छ आज के भएको छ र भन्दाखेरि कस्तो व्यवहार देखाउनुहुन्छ उहाँले
एकदम बढी माया गर्नुहुन्छ अनि के भनौँ
त्यो धेरै माया गर्दाखेरि कस्तो गर्नुहुन्छ त व्यवहार कस्तो गर्नुहुन्छ कस्तो चाहिँ नि व्यवहार दर्शाउनुहुन्छ
धेरै माया गर्दा जे भने पनि मान्नुहुन्छ एकदम खुसी हुनुहुन्छ त्यही नै
अनि कहिलेकाहीँ चाहिँ एकदम रिसाउँदाखेरि नि
रिसाउँदाखेरि नबोल्ने नराम्रो पक्ष उहाँको रिसाउँदा नबोल्ने ढोका लगाइहाल्ने ढोका चुक्का लगाउने सुत्ने त्यस्तो गाली गर्ने झपार्ने त्यस्तो केही गर्नुहुन्न ढोका लगाउने नबोलेरै बस्ने मौन बस्दिने हो
लक्ष्मणजी
हजुर
जस्तो तपाईँले महसुस गर्दाखेरि उहाँले असाध्यै माया गर्दाखेरि हुन्छ नि, आज चाहिँ मेरी जीवनसङ्गिनी अघि पछि भन्दा साह्रै खुसी छन्, अघि पछि भन्दा मलाई आज अलि धेरै माया गरे जस्तो अनुभूति भइरहेको छ, आज के भएको छ र उनलाई निकै हर्षित मुद्रामा छन् भन्दाखेरि कस्तो व्यवहार दर्शाउनुहुन्छ उहाँले?
उनको त्यो बेलामा फेसको उनको एक्सप्रेसन अनि उनको बोलाइ, उनले प्रयोग गर्ने शब्दहरू, जस्तै अब चाहिँ बुढा भन्ने अनि के खानुहुन्छ, के लिएर आउँ चिया कफी आदि इत्यादि सोध्ने, अलिकन फरक किसिमको चाहिँ त्यो ऊहरू म त्यो देखिहाल्छु एक्टिभिटिजहरू, जसले मलाई सहजै त्यो अनुभव गर्न सजिलो हुन्छ कि आज उनी खुसी मुद्रामा छिन् र मेरो आज डिमान्डहरू, मेरो आज केही कुराहरू छन् भने ती पुरा हुँदैछन्, उनी आज उनको चाहिँ मुड आज ठिक छ, राम्रो छ भन्ने कुराहरू म त्यसरी अनुमान गर्न सक्छु।
सङ्गीताजीले अघि भन्नुभयो उहाँ चाहिँ रिसाउँदाखेरि बोल्नुहुन्न, प्रायः चाहिँ ढोका लगाएर एक्लै बस्नुहुन्छ रुममा भनेर भन्नुभयो होइन। सङ्गीताजी रिसाउँदाखेरि उहाँलाई चाहिँ तपाईँको विषयमा केही कुरा चित्त बुझिया छैन, केही कुरामा चाहिँ असमझदारी भइराखेको छ, उहाँको मन दिल खुस छैन भने चाहिँ कस्तो व्यवहार गर्नुहुन्छ त?
अब उनी पनि रिसाउँदाखेरि त त्यहीँ गमक्क पर्ने, अब चाहिँ अब मैले केही कुराहरू सोधेँ भने सोधेको एकदमै दुई तिनचोटि सोधेपछि बल्ल त्यसको एन्सर दिने, अनि त्यो पनि एकदम छोटो एन्सर ट्याक्क दिने, अनि यस्तै यस्तै खालको व्यवहारहरू हुन्छ जस्तो लाग्छ। त्यो अलिकन छुट्टै खालको तितो व्यवहार, जुन चाहिँ शब्दमा भन्दा पनि त्यो एउटा चाहिँ व्यवहारले मात्र फिल गर्न सक्ने कुराहरू हो त्यो, शब्दमा भन्दा पनि त्यो पढ्दाखेरि अनि आफूले फिल गर्दाखेरि थाहा हुन्छ, अलिक छुट्टै खालको चाहिँ एउटा चाहिँ तितो व्यवहार हुन्छ त्यतिखेर।
भन्छन् नि श्रीमान श्रीमतीको कल झगडा परालको आगो तुरुन्तै बल्छ तुरुन्तै निप्छ, कहिलेकाहीँ कल झगडा हुन्छ, कहिलेकाहीँ असमझदारी हुन्छ होइन, त्यो असमझदारी हुँदाखेरि दुईजना बिचमा चाहिँ नि कल झगडा एकछिन हुँदाखेरि त्यो वातावरणलाई साम्य बनाउनको लागि, त्यसलाई चाहिँ नि सहजतातर्फ उन्मुख बनाउनको लागि को बढी अग्रसर हुन्छ, को पहिला अग्रसर हुन्छ?
त्योमा त प्रायः जसो उनी नै अगाडि हुन्छन् होली सायद, त्यो म चाहिँ म रिस उठेपछि अलि लामै समय चाहिँ म मौन धारण गर्छु, म अलिकन ऊ गर्छु, त्यो भएपछि त्यो मेरो मौन धारण तोड्नलाई उनले अलिअलि विभिन्न किसिमको चाहिँ यताउता नाटकहरू रच्ने आदि इत्यादि गर्ने कुराहरू गर्छिन्, म चाहिँ अब सक्दो मौन धारण गरेर मेरो रिसलाई चाहिँ अझै बरकरार राख्ने काम प्रयास गरेको हुन्छु, पछि बिस्तारै अब त्यहीँ अब तपाईँले भने जस्तै परालको आगो भने जस्तै बिस्तारै निभिहाल्छ, अनि अब केस हेरेर सामान्य केस छ भने एक आधा दिनमै मिल्छ, अलि ठुलो जटिल केस छ भयो जटिल केस भयो दुई चार दिन हप्ता दिन पनि लम्बिएको छ कहिलेकाहीँ लाग्छ, तर समग्रमा चाहिँ त्यस्तो मनमुटाव रिस राग त्यस्तो केही छैन, सामान्य अरू परिवार जस्तै एउटा चाहिँ जुन एउटा प्राकृतिक कुरा हुन् यिनीहरू भनेको एउटा चाहिँ लोग्ने स्वास्नीको झगडा भनेको त्यो कहिलेकाहीँ हुँदाखेरि त्यो मिठो एउटा चाहिँ आभास पनि हुन्छ, त्यसपछिको फेरि बोल्दाखेरि एउटा नर्मल हुँदाखेरिको अवस्था त्यो फेरि फरक हुन्छ, त्यसले छुट्टै एउटा आनन्द पनि दिन्छ। समग्रमा भन्नुपर्दाखेरि चाहिँ त्यो जे जस्तो भए तापनि हामी चाहिँ अन्तत्वगोत्ता चाहिँ हामी चाहिँ खुसी छौँ, हामी ह्याप्पी म्यारिड लाइफ भन्न म रुचाउँछु।
सङ्गीताजी
हजुर,
अलिकति सन्तानको विषयमा कुराकानी गरौँ न, छोराछोरी कति हुनुहुन्छ?
छोराछोरी तिनजना, एउटा छोरा दुईवटा छोरी।
जस्तो यो सन्तान जन्माउने विषयमा तपाईँहरू बिचमा होइन, सन्तान कहिले जन्माउने, कति वर्षको अन्तर पारेर जन्माउने भन्ने विषयमा छलफल भयो कि भएन?
त्यस्तो छलफल भएन भन्दा पनि हुन्छ, दुईवटा चाहिँ छिटछिटै भए, ठुलो बाबु र छोरी दुई वर्षको मात्रै फरक छ, सानो छोरी चाहिँ छ वर्षको फरक छ, ठुलो छोरी र सानो छोरी, त्यस्तो सल्लै भएर
योजना
भएन।
अच्छा लक्ष्मणजी
हजुर,
जस्तो यो सन्तान जन्माउने विषयमा, जन्मान्तरको विषयमा होइन, श्रीमान श्रीमतीको बिचमा एउटा चाहिँ छलफल हुनु, एउटा योजना हुनु होइन, कहिले बच्चा जन्माउने, कति वर्षको चाहिँ अन्तर पारेर जन्माउने, के जन्माउने भन्ने विषयमा यो खालको छलफल, यो खालको सल्लाह हुनु कतिको आवश्यक छ जस्तो लाग्छ तपाईँलाई?
त्यो अवश्य पनि एउटा सल्लाह गरेर एउटा प्लानिङ गरेर गरेको राम्रो हो, त्यतिखेर हामीले जुन बेलामा बिहा गऱ्यौँ अलिकन त्यो अर्ली एजमै भएको हुनाले धेरै त्यति हामी सूक्ष्म तरिकाले प्लानिङ त्यतिखेर चाहिँ गरेनौँ पहिलो दोस्रो सन्तान भइसकेपछि पहिला बाबु भयो त्यसपछि नानी भए ए बहिनी त्यसपछि तेस्रो चाहिँ हाम्रो प्लानिङ चाहिँ एक्ज्याक्टली भन्नुपर्दाखेरि प्लानिङ थिएन पछि चाहिँ अनि तेस्रो पनि बेबी चाहिँ बसेको भन्ने कुरा भएपछि अब ठिकै छ एउटा भगवान्को गिफ्ट हो यसलाई चाहिँ राखौँ भन्ने कुराहरू भयो हामीले त्यसलाई चाहिँ निरन्तर अगाडि बढायौँ अहिले सबै बालबच्चाहरू सन्तानहरू राम्रो छन् अब हुर्किसकेको अवस्था पनि छ त्यसले गर्दा सबै राम्रो छ
तपाईँहरू दाम्पत्य जीवनमा बाँधिएको धेरै वर्ष भइसक्यो होइन निकै लामो दाम्पत्य जीवनको अनुभव छ तपाईँहरूसँग तपाईँको बुझाइमा तपाईँको भोगाइमा होइन यो जीवनसाथी भने के रहेछ
यो जीवनसाथी भनेको एउटा चाहिँ एकदमै नितान्त यो धेरै महत्त्वपूर्ण सम्बन्ध हो यो एउटा मान्छेको जीवनलाई डोराउने मार्गदर्शन गर्ने एउटा चाहिँ जीवनलाई सुख दुःख एउटा चाहिँ कसरी जिउने कसरी कस्तो बनाउने भन्ने कुराहरू चाहिँ दुइटै श्रीमान श्रीमतीको एउटा चाहिँ एक्टिभिटिजहरूले त्यो प्लानिङहरूले त्यो चाहिँ सरसल्लाहहरूले त्यो एउटा कुरा त्यो चाहिँ निर्भर पर्ने कुरा हो त्यसले गर्दा जीवनसाथी चुन्दाखेरि या जीवनसाथी उ गर्दाखेरि विचार गरेर गर्नुपर्ने हुन्छ र चाहिँ यो दुइटैको एउटा चाहिँ जस्तो भनिन्छ एउटा रथको दुई पाङ्रा भनेर भनिन्छ त्यस्तै जस्तो एउटा पाङ्रा अलिकन अनब्यालेन्स भयो भने त्यो रथ अगाडि बढ्न सक्दैन त्यस्तै तपाईँको चाहिँ हरेक दुइटै जोडी चाहिँ एउटा चाहिँ समान तरिकाले चाहिँ सुझबुझको साथमा एकअर्काको भावनालाई बुझेर एकअर्काको चाहिँ तपाईँको इच्छा आकाङ्क्षा के छ कस्तो छ उसले के चाहन्छ र त्यो उसको इच्छालाई मैले कसरी मिट गर्न सक्छु र त्यो इच्छा यदि चाहिँ उपयुक्त छैन भने उसलाई त्यो सम्झाउन कन्भिन्स गर्न मैले कसरी सक्छु यी कुराहरू बुझेर अलिकन गहिरिएर सम्बन्धलाई चाहिँ अगाडि बढाउन जरुरी हुन्छ अब उसको सही कुरा छ सही इच्छा आकाङ्क्षाहरू उसले प्रस्तुत गरेका छ भने उसलाई त्यो कुराहरू स्वीकारेर उसको खुसीको लागि अगाडि बढिदिनुपर्ने हुन्छ यदि त्यो कुरामा चाहिँ केही कुराहरू परिमार्जित गर्नुपर्ने कुराहरू छन् त्यसलाई सुधार्नुपर्ने कुरा छ भने उसलाई सुधारेर अगाडि बढाउनु पर्ने हुन्छ यो होइन यसरी अगाडि बढौँ यसो गरौँ भनेर भन्नुपर्ने हुन्छ त्यो भएर दुवैजनाको सरसल्लाहले अगाडि बढ्यौँ भनेदेखि चाहिँ एउटा पारिवारिक सम्बन्धलाई चाहिँ एउटा चाहिँ अगाडि गर्न सकिन्छ किनभने हाम्रो एउटा जुन जीवन छ एउटा यो चाहिँ भगवान्ले एउटा दिनुभएको एउटा चाहिँ यो एउटा राम्रो सुन्दर उपहार हो यो एउटा यो गिफ्ट भन्नुपर्छ यसलाई जीवनलाई एउटा गड गिफ्ट हो यसलाई हामीले खुसीपूर्वक यसलाई चाहिँ कसरी एउटा हाँसेर बाँचेर खुसी साथ यसलाई बिताउन सकिन्छ त्यो बिताउन सक्नुपर्छ त्यो हाँसी खुसी बिताउने मौकाहरूलाई त्यो क्षणहरूलाई त्यो उसलाई चाहिँ मिस गर्नु हुँदैन किनभने यो फेरि यो पाइँदैन एकचोटि जुन एउटा मानव जुनी भएर आइयो जुन आज हामीले अहिले हाँसी खुसी भएर जिउन सकेनौँ भने त्यो पछिको दिनमा त्यो फेरि त्यो मौका फेरि आउँदैन आजको जुन मिति छ आजको जुन घडी छ त्यो भोलिको घडी भोलिको लागि आउने हो त्यो आजको लागि आउँदैन आज हाम्रो लाइफबाट यो समय आज गएपछि त्यो गुज्रियो त्यसले गर्दाखेरि आजको क्षणमा आजै खुसी हुनुपर्छ भोलिको लागि भोलि खुसी हुनु छुट्टै छ त्यसले गर्दाखेरि हरेक पलहरू चाहिँ दुवैजनाको एउटा समझदारीमा दुवैजनाको सरसल्लाहमा दुवैजनाको आपसी एउटा चाहिँ राय सल्लाह सुझाव कसरी चाहिँ एउटा चाहिँ समग्र एउटा चाहिँ परिवारकै सुखलाई चाहिँ एउटा चाहिँ शान्तिलाई चाहिँ एउटा ध्यानमा राखेर
अगाडि बढ्नुपर्छ भन्नुपर्छ
भन्ने लाग्छ मलाई
सङ्गीताजी
हजुर
कस्तो खालको जीवनसाथी भयो भने कस्तो खालको श्रीमान भयो भने जीवन चाहिँ सहज रूपमा अगाडि बढाउन सकिन्छ जीवन सफल रूपमा अगाडि बढाउन सकिन्छ भन्ने जस्तो लाग्छ तपाईँलाई
एक आपसमा कुरा मिल्ने आफ्नो भावना बुझ्ने दुःख सुखमा साथ दिने र हरेक कुरामा एकले अर्कोलाई सहयोग गर्ने त्यस्तो खालको जीवन साथी भयो भने जीवन सहजसँग जिउन सकिन्छ जस्तो लाग्छ
अब हामी यो कुराकानीको अन्तिमतिर पनि छौँ अबको दाम्पत्य जीवन कसरी अगाडि बढाउने के गर्ने कसो गर्ने भन्ने विषयमा चाहिँ कस्तो खालको प्लान कस्तो खालको योजना कस्तो खालको सोच बनाइरहनु भएको छ
अब अहिले हामी अस्ति भर्खरै हाम्रो 22 एउटा चाहिँ वार्षिक सोप एउटा चाहिँ एनिभर्सरी मनायौँ सामान्य किसिमले एकअर्कालाई उपहार दिएर मनायौँ अब छिटै हामी चाहिँ यो 25th एनिभर्सरी पनि मनाउने कार्यक्रममा छौँ आशा छ त्यो हामी विशेष गरेर मनाउने एउटा चाहिँ समय जुरोस् भन्ने म चाहन्छु त्यसपछि अब हाम्रो मुख्य उद्देश्य भनेको अब जुन व्यवसाय प्रतिष्ठानहरू छ त्यसलाई अगाडि बढाउँदै हाम्रा बालबच्चाहरूको उज्जवल भविष्यको लागि उनीहरूको शिक्षा दीक्षा र यो समाज र राष्ट्रप्रति के गर्न सकिन्छ हाम्रो चाहिँ त्यो सबै कुराहरूमा विविध कुराहरूमा चाहिँ केन्द्रित हुँदै अगाडि बढ्ने हाम्रो योजना छ. समय परिस्थितिले साथ दियो भने हामी आशा राख्छौँ कि यी सबै कुराहरूमा चाहिँ हामी अगाडि बढ्न सक्षम हुनेछौँ.
तपाईँहरूसँग यसरी यो कुराकानी गर्दै गर्दाखेरि यो आवाजलाई सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत तमाम श्रोता आफन्तले प्रत्यक्ष सुनिरहनु भएको छ. ती रेडियो सुनेर बस्नुहुने तमाम श्रोता आफन्तलाई यो कार्यक्रम जीवनसाथी मार्फत केही भन्न चाहनुहुन्छ कि?
सर्वप्रथम म चाहिँ यो विजय एफएमलाई म धन्यवाद दिन चाहन्छु. आज हाम्रो यो एउटा जोडी माज हाम्रा जुन आज 22 वर्षको यात्रा का केही अंशहरूलाई हामीले आज यहाँ विजय एफएम मार्फत एउटा चाहिँ यहाँ श्रोता सामु राख्ने एउटा अवसर जुराइदिनु भयो. अगाडि जुन एउटा यो कार्यक्रमको ऊ हेरेर हामी एउटा जुन अगाडि चाहिँ तपाईँको चाहिँ यो जीवनसाथी छान्दाखेरि आफ्नो एउटा पारिवारिक पृष्ठभूमि, एउटा आर्थिक पृष्ठभूमि, यो लगायत आफ्नो शैक्षिक पृष्ठभूमि सबै कुराहरूलाई ध्यान दिएर आफ्नो भावना, आफ्नो चाहिँ विचार सिद्धान्त मिल्ने कुरामा चाहिँ अलिकन चाहिँ केन्द्रित भएर जीवनसाथी छान्नुपर्ने हुन्छ. त्यसले गर्दाखेरि यो कुराहरू छानेर चाहिँ श्रीमान श्रीमतीको सम्बन्धलाई कसरी राम्रो बनाउन सकिन्छ त्यो कुराहरूमा चाहिँ सोच गरेर अगाडि बढ्नु र चाहिँ बढ्नुपर्ने हुन्छ. र बढिसकेकाहरूले चाहिँ यी कुराहरूमा चाहिँ आफ्नो जीवनलाई बालबच्चाहरूलाई मात्र नभएर समाज र राष्ट्रको लागि पनि सोच्नु जरुरी छ. अबका युवा युवतीहरू, हरेक श्रीमान श्रीमती, हरेक नागरिकहरूले र चाहिँ जुन हाम्रो देशमा चाहिँ अहिले विभिन्न किसिमले चाहिँ जुन एउटा चाहिँ छोडपत्रको जुन एउटा चाहिँ अहिले जुन ऊ बढेको हामी एउटा चाहिँ विभिन्न मिडियाहरूमा सुन्छौँ हल्लाहरू, डिभोर्स भएको जुन मात्राहरू जुन बढ्दो क्रममा छ, यो कुराहरूलाई कसरी कम गर्न सकिन्छ त्यो पनि सम्बन्धित निकायको ध्यान पुगोस्. विदेशमा बस्नुहुने, विदेशमा बसेर आफ्नो परिश्रम गरेर चाहिँ यहाँ श्रीमान या श्रीमती यहाँ बसेर एकजना बाहिर बस्दाखेरि जुन आउने कठिनाइहरूमा पनि उहाँहरूको सम्बन्धित मान्छेहरूको चाहिँ त्यो ध्यान पुगोस्. आफ्नो श्रीमान श्रीमती कसरी बसिराखेको छ, उसले एकजनाले दुःख गरेर कमाएको सम्पत्ति अर्कोले कसरी त्यसलाई सदुपयोग गरेको छ छैन कस्तो छ, यो विषयहरूमा पनि सरकार सबैको ध्यान पुगोस् भन्न चाहन्छु.
सङ्गीताजी.
हजुर, विजय एफएम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई म धन्यवाद दिन चाहन्छु. हाम्रो जस्तै सबैको जोडी जीवनसङ्गिनी मिलेर बस्नुहुनेछ अवश्य पनि, र जीवनमा एकले अर्काको दुःख मर्का बुझेर एकलाई पर्दा अर्कोले सहयोग गरेर हातेमालो गरेर अगाडि बढ्नुहुनेछ भन्ने अपेक्षा राखेकी छु.
हुन्छ, यति बेला हामी यो कुराकानीको अन्तिम अन्तिमतिर छौँ. यो कुराकानीलाई यतै टुङ्ग्याउनुपर्छ. कार्यक्रममा सहभागी बन्नुभयो, आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भयो. कार्यक्रममा सहभागी भएर आफ्ना जीवनका कुरा राखिदिनु भएकोमा तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद छ. तपाईँहरू बिचको यो माया, यो प्रेम, यो सद्भाव, यो समीपता अझै बढ्दै जाओस्. तपाईँहरूको सफल र सुखमय दाम्पत्य जीवनका लागि मेरो तर्फबाट यहाँहरूलाई धेरै धेरै शुभकामना छ.
धन्यवाद गोकुलजी, हाम्रो यो चाहिँ अझै सफल वैवाहिक जीवनको शुभकामनाको लागि, र तपाईँ लगायत विजय एफएमको पनि सम्पूर्ण टिमलाई धन्यवाद दिँदै आज हामीलाई यहाँ 2 शब्द राख्ने मौका दिनुभयो त्यसको लागि धन्यवाद दिन चाहन्छु. थ्याङ्क यू.
धन्यवाद गोकुल सर, आज हामीलाई यहाँसम्म आएर हाम्रो दाम्पत्य जीवनको बारेमा केही कुरा राख्ने मौका दिनुभएकोमा विजय एफएम परिवार साथै हाम्रो गोकुल सरलाई पनि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु.
हुन्छ, अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ. कार्यक्रममा सहभागी भइदिनु भएकोमा यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद छ.
थ्याङ्क यू सर.
हस् त, धन्यवाद, नमस्कार.
आजको कार्यक्रम जीवनसाथीमा हामीले भरतपुर महानगरपालिका वडा नम्बर 3 बेलचोक नारायणगढ चितवनमा बस्नुहुने लक्ष्मण अर्याल र सङ्गीता अर्यालसँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गऱ्यौँ. उहाँहरूसँग गरिएको यो कुराकानीसँगै आजका लागि कार्यक्रम जीवनसाथीको निर्धारित समय यहीँ सकिन लागेको छ. यतिन्जेलको प्राविधिक सहयोगका लागि प्राविधिक सहकर्मी नवीन सागर सुवेदीलाई धेरै धन्यवाद. कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद. अर्को हप्ताको आइतबार नयाँ दम्पति सँगको कुराकानी लिएर हामी पुनः आउनेछौँ. तबसम्मका लागि कार्यक्रमबाट प्रविधिका नवीनसँगै म गोकुल मोहित भण्डारी पनि बिदा हुन्छु. नमस्ते, तपाईँको यो साता शुभ रहोस्.